कार्यक्रम सरोकार
नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा यहाँलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरोकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्। रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम सरोकारमा आज हामीसँग कुराकानी गर्न मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ हुनुहुन्छ। मेची आँखा अस्पतालले शिक्षण अस्पतालको रूपमा आँखाका डाक्टर उत्पादन गर्ने भएको छ। यिनै सेरोफेरोमा आज हामी उहाँसँग कुराकानी गर्नेछौँ। जय सर, नमस्कार, कार्यक्रममा स्वागत छ।
नमस्कार माधव सर।
यो मेची आँखा अस्पतालले शिक्षण अस्पतालको मान्यता पाएको हो?
हजुर, यो लामो समयदेखि हाम्रो प्रयासमा गत महिना हामीले नेमसँग भनौँ न यो एग्रिमेन्ट गरिसकेका छौँ, होइन? अब त्यसपछि अब नियमित प्रक्रियाहरू भनौँ न अनुगमन लगायत उहाँहरूले पठाउने चाहिँ भनौँ डक्टरहरू पठाउने उसहरू अनि पढ्ने मान्छेहरू लगायत होइन त्यस गर्न चाहिँ बाँकी छन्, होइन? अरू सबै गर्नुपर्ने हामीले प्रक्रियाहरू चाहिँ नेमसँग गरिसकेका छौँ गत महिनादेखि। त्यस कारणबाट अब हामीलाई मेची आँखा अस्पतालमा डक्टर पढाउने अथवा शिक्षण अस्पताल खोल्नेमा हामीले चाहिँ एप्लिकेसन पाइसकेका छौँ। त्यस कारणबाट अब हाम्रो यो काम अगाडि बढ्छ माधव सर।
जस्तो अध्यक्ष, यो यसको पूर्वाधारको क्षेत्रमा चाहिँ जस्तो अस्पतालको विद्यार्थीहरू पढाउने भवनहरूको कुरा अनि शिक्षकहरू प्रोफेसर डक्टरहरूको व्यवस्थापनको कुरा अनि त्यसको चाहिँ ल्याबहरूको कुरा चाहिँ के तयारी हुँदैछ?
यो चाहिँ यस्तो के अरे, हाम्रो तर्फबाट गर्नुपर्ने त भनौँ अस्पतालमा चाहिँ शिक्षण अस्पताल लगायत होइन तपाईँको जुन क्लासरुम अन्य क्षेत्र चाहिँ हामीले मोटामोटी गरिसकेका छौँ, होइन? यी अरू चाहिँ ल्याबहरू भन्ने कुरो, यो माइनर कुरो हामी यो भनौँ विथिन 1 मन्थभित्र अब सबै कुरा गरिसक्छौँ। तर मेन कुरो चाहिँ माथिबाट गर्नुपर्ने, जस्तै प्रोफेसरहरू भनौँ पढाउने चाहिँ शिक्षकहरूदेखि लगेर होइन त्यहाँ विद्यार्थीहरू चाहिँ पठाउनु पर्ने कुरो चाहिँ यो नेम्सको हाम्रो मात्रै उसहरू परेन कि। त्यस कारणबाट माथि त्यहाँ यो नेम्सबाट चाहिँ सबै चिज चाहिँ गरिसकेपछि हामीले यहाँ मेची आँखाले गर्नुपर्ने कुरो त हामीले मोटामोटी गरिसकेका छौँ। हामी तयारी अवस्थामा नै छु माधव सर, यो शिक्षण अस्पताललाई अगाडि बढाउनुको निमित्त।
अनि यो नेम्सले चाहिँ विद्यार्थीको कोटा पनि उसले तोक्छ?
सबै नै उहाँहरूले निर्धारण गर्ने हो। हामीले भन्दा पनि कति भन्ने, कति चाहिँ एमबिए जस्तो र अरू अप्टर मेट्रिक कति गर्ने भने उहाँहरूले नै निर्धारण गर्छ। कति हाम्रो चाहिँ यहाँ हेरेर हाम्रो आवश्यकता भन्दा पनि उहाँहरूकैमा सबै कुरो हुँदो रहेछ, उहाँहरूले नै पठाउने हो यो कुरो चाहिँ।
अच्छा, आवेदन दिने ठाउँ चाहिँ यहाँ हुन्छ कि उहीँ हुन्छ?
अब सबैको दुईपट्टि, अब यहाँ गर्ने कुरोमा यहाँ हुन्छन् होइन, माथि गर्ने कुरोमा उहाँहरूले गर्छ। गर्दाखेरि आवेदन सबै कुरो चाहिँ उहाँको कोटा अनुसार मन लाग्छ यहाँ हामीले नै गर्छौँ।
अच्छा, अब यो आँखाको डक्टरहरू उत्पादन गर्ने कुरामा चाहिँ यो मेची आँखा अस्पताल छान्नुभयो तपाईँहरूले, खास गरी यो बोर्डरमा पनि छ, एसियाकै 3-4 चाहिँ देशसँगको सरकार पनि राख्छ, यसले सीमा क्षेत्र पनि छ, जोडिएकै छ। अब बजार चाहिँ कस्तो छ यसको?
खास चाहिँ अब यो आँखा रोगीहरू भनौँ न, अहिले पहिले भन्नु आँखा रोगीहरू कम थियो, अहिले आएर देशमा मात्रै होइन विदेशमा पनि आँखा रोगीको सङ्ख्या अत्याधिक बढेको छ, होइन? त्यसको अनुपातमा जस्तै डक्टरहरू चाहिँ कम उत्पादन भइराखेको छ। उत्पादन भइराख्दा पनि कति अब भनौँ न तपाईँलाई थाहै छ, अहिले हाम्रा धेरै जन के अरे भनौँ प्राविधिकहरू डक्टर लगाएर अन्य क्षेत्रका मान्छेहरू बाहिर जाने क्रमहरू बढिराखेका छन्, होइन? त्यस कारणबाट नेपालमा अझै पनि धेरै चाहिँ आँखाका डक्टरहरूको चाहिँ भनौँ खाँचो छ, अझै पनि राम्रो राम्रो डक्टरहरूको चाहिँ खाँचो भएको हुनाले त्यहीलाई सबै कुरो मध्यनजर गरेर हामीले चाहिँ यो शिक्षण अस्पताल यहाँ खोल्नको मुख्य कारण पनि हो यो। म बजारकै कुरा तपाईँले गरिराख्दाखेरि तपाईँको अझै मन लाग्छ 10-15 वर्ष के अरे आँखा रोगीहरू होइन अझै बढेर जान्छ तपाईँको हेर्नुहोस् मलाई लाग्छ झन् इन्डियामा तपाईँलाई थाहै छ अहिले हाम्रो करिब करिब 60-70% चाहिँ आँखा रोगीहरू चाहिँ बाहिरबाट आउँछन् होइन र नेपालको चाहिँ जुन अहिले भइराखेको चाहिँ अस्पतालहरूलाई भनौँ न आँखा अस्पतालहरूलाई अन्य देशकोले पनि मानेको छ कि किनभने अन्य अन्य रोगको भन्दा आँखाको चाहिँ उपचारलाई चाहिँ नेपाल चाहिँ राम्रो ठाउँ है होइन यहाँ चाहिँ धेरै चाहिँ भनौँ राम्रो डक्टरहरूदेखि लगेर यहाँ चाहिँ एकदम राम्रो हुन्छ भनेर विश्वास हामीले दिलाएको छौँ कि त्यस कारणबाट अझै पनि मलाई लाग्छ 15-20 वर्षसम्म चाहिँ यो भनौँ न आँखाको एकदमै राम्रो मैले चाहिँ भनौँ न देखेको छु यो नेपालमा चाहिँ
भनेपछि मेची आँखा अस्पतालको उपचार सेवा चाहिँ प्रविधि र सिपको हिसाबले एकदम उत्कृष्ट छ भन्ने बुझाइ हो
त्यो पनि भन्दा पनि के भने जति पनि देश विदेशबाट अहिले आएर चाहिँ भनौँ न मेची आँखासँग उपचार गरिरहेका छन् उनीहरू चाहिँ तपाईँको विश्वस्त देखिन्छ उहाँहरू एकदम भनौँ न हामीदेखि सेटिस्फाइड छ कि किनभने हामी के भने मेची आँखा अस्पतालले कुनै विभेद छैन कि तपाईँको हेर्नुहोस् हामी कुनै चाहिँ पैसाहरू एकै पैसा नहुने हुँदा पनि र उपचारविहीन बनाएर पठाउँदैन कि बरु चाहिँ पैसा छैन भने पनि बरु हामीले भाडा दिएर पनि होइन पठाउने पनि गरेका छौँ कि उपचार त गर्ने गर्ने होइन तर भनौँ न त्यो घरमा फर्किनको लागि चाहिँ भाडा छैन भने गाडी भाडासम्म हामीले दिएर ऊ गर्ने छौँ किनभने यो हाम्रो चाहिँ मेची आँखा अस्पताल भनेको तपाईँलाई थाहै छ सामुदायिक अस्पताल हो कुनै निजी तपाईँको सरकारी होइन हामी चाहिँ के गर्छौँ हामी जति पनि चाहिँ जति हाम्रो इन्कमहरू हुन्छ होइन हामी त्यहीँ लगानी गर्छौँ कि हामी कहीँ पनि ऊ गरे हुनाले अहिले लाग्छ मेची आँखा अस्पताललाई भनौँ देश विदेशकाहरूले एकदमै विश्वास गरेका छौँ माधव सर
अच्छा यो अहिले जुन तपाईँहरू प्रयत्न गर्दै हुनुहुन्छ यो अस्पताल चाहिँ आँखाको डक्टर उत्पादन गर्ने क्षेत्र एउटा मेडिकल कलेजको रूपमा अथवा चाहिँ शिक्षण अस्पतालको रूपमा चाहिँ स्थापित गराउन खोज्दै हुनुहुन्छ यसको चाहिँ यो यहाँ भद्र बिर्ता मोडको हिसाबले कुरा गर्दाखेरि यसको बजारलाई यसले कति चाहिँ प्रभाव पार्छ
मलाई लाग्छ यहीँ बिर्ता मोड अथवा भनौँ न पूर्वमा मात्रै होइन देशभरि नै यसले मैले चाहिँ प्रभाव पार्छ जस्तो लाग्छ किनभने अहिले चाहिँ जुन मेची आँखा अस्पताल भनौँ न देशमा मात्रै होइन विदेशमा पनि धेरै राम्रो यसले चाहिँ भनौँ न उहरू दिएको छ प्रभाव पार्दै गएको छ कि गर्दाखेरि अहिले हामीले जुन यो भनौँ न शिक्षण अस्पताल अथवा चाहिँ यो मेडिकल कलेज यहाँ राख्यो भने भनौँ न एउटा पूर्वको अहिले हामी अलिक ठुलो सहर काठमाडौँ चाहिँ विराटनगर होइन अन्य क्षेत्रमा मात्रै यस्ता कुराहरू भइराख्ने भन्ने थियो नि यता हाम्रो पूर्व क्षेत्रमा भएको थिएन कि त्यस कारणबाट अहिले किनभने यो के अरे मेची आँखा अस्पताल त अब बोर्डर भनौँ न बिर्तामोड भनेको बोर्डरदेखि कति टाढा पनि छैन होइन यसले मन लाग्छ यो राम्रो चाहिँ भन्नु एउटा मेसेज पनि जान्छ कि शिक्षण यसमा चाहिँ भनौँ न आँखाको उपचार मात्रै गर्ने होइन यसले चाहिँ भनौँ न र डक्टरहरू उत्पादन गर्ने क्षेत्र शिक्षण अस्पताल पनि हो भन्ने हिसाब किताबले गर्दाखेरि मन लाग्छ अन्तर्राष्ट्रिय क्षेत्रमा नै राम्रो प्रभाव पार्छ भन्ने हामीले विश्वास गरेका छौँ माधव सर
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ हामीसँग कुराकानी गर्न मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ हुनुहुन्छ अध्यक्षज्यू जस्तो यो झापा चाहिँ कुरा गर्ने भने एउटा भारत सिमाना जोडियो अर्को भुटान पनि जोडियो र सँगसँगै बङ्गलादेश पनि हाम्रो नजिकै छ अनि यो आँखा अस्पतालको डक्टरहरू उत्पादन गर्ने आँखा स्पेसलिस्ट उत्पादन गर्ने विशेषज्ञहरू उत्पादन गर्ने डक्टरहरूको हिसाबले हेर्ने हो भने खास गरी भारतीय क्षेत्र र अरू बङ्गलादेश र भुटानबाट पनि नेपालमा पढ्न आउने गरेको सम्भावनालाई यहाँले कसरी निहाल्नु भएको छ
त्यो विषयमा चाहिँ अहिले हामीले छलफल भइरहेका छन् भएकै कुरो गर्दाखेरि त्यो विषयमा छलफल भएको छैन होइन अहिले चाहिँ हाम्रो देशभित्रका मात्रै कुराहरू भइराखेका छन् मलाई लाग्छ अहिले हामीले जुन यो पहिले सुरु गरिसकेपछि राम्रो गर्यो भने उताबाट भनौँ न भारत अन्य देशबाट पनि नआउला भन्न सकिँदैन किनभने उताको भन्दा हाम्रोमा चाहिँ मैले गर्दाखेरि धेरै कस्टमा पनि सस्तो पर्दो रहेछ कि होइन र अहिले जुन किसिमको चाहिँ अहिले हाम्रो मेची आँखा अस्पताललाई चाहिँ आँखा क्षेत्रमा जुन विश्वास गरिराखेको छ देश विदेशकाले होइन यो शिक्षण अस्पताल नै बनिसकेपछि यहाँको जुन किसिमको एउटा चाहिँ राम्रो भयो भने होइन आकर्षक बढ्दै गयो भने होइन मलाई लाग्छ अन्य देशबाट पनि भनौँ न विद्यार्थीहरू यहाँ पढ्न नआउला भन्न सकिँदैन तर के भने राम्रो गर्नु पर्यो किनभने भनौँ न एउटा चाहिँ ब्रान्ड बनाउनु पर्यो होइन एउटा चाहिँ अलिकति प्रचार प्रसार पनि हुनु पर्यो होइन मलाई लाग्छ चाहिँ भनौँ न यहाँ चाहिँ शिक्षण अस्पताल सुरु भइसकेपछि अरू अरू देशबाट पनि आउन सक्छ भन्ने चाहिँ हामीले विश्वास गरेका छौँ माधव सर
जस्तो एउटा सम्भावना चाहिँ कस्तो देख्नुहुन्छ त अब जस्तो यहाँ अस्पताल बस्यो होइन एउटा चाहिँ यो अघि पनि चर्चा भयो विदेशबाट पनि पढ्न आउने विद्यार्थीहरू पढ्न आउने विभिन्न देशका चाहिँ पैसाहरू नेपाल भित्रिने गरेको एउटा सम्भावना पनि देखियो यो सँगसँगै तपाईँले मसिन गरी हरेक क्षेत्रको सम्भावना हेर्दा चाहिँ कस्तो पाउनुहुन्छ
यस्तो छ नि सर इङ्ग्लिसमा भन्छ नि माधव सर इट क्यान ह्यापन भन्छ कि जे पनि हुनसक्छ कि तर के भने राम्रो गर्न सक्नु पर्यो कि देश विदेशका मान्छेले चाहिँ प्रभाव बनाउन सक्नु पर्यो कि अब हामीले चाहिँ भन्नु जति राम्रो चाहिँ प्रोजेक्टहरू पाए पनि होइन राम्रो गर्न सकेन चाहिँ भनौँ न अन्यलाई चाहिँ विश्वास दिलाउन सकेन भने केही पनि हुँदैन नि राम्रो इन्स्टिट्युट अथवा जे चाहिँ खोले पनि नि तपाईको राम्रो गर्न सकेन भने मान्छेले पत्याउँदैन नि मान्छेले विश्वास गर्ने वातावरण बनाउनु पर्यो के भन्ने ल अब त चाहिँ नि भन्नु न डाक्टर पढ्नु अथवा उसो गर्नु त नेपालमा पनि जानु पर्ने रहेछ है अब उता नै आउनु पर्छ अब हाम्रै मान्छे मात्रै परे विदेशमा जाने तपाईँलाई थाहै छ हजारौँ मान्छे चाहिँ हाम्रो चाहिँ विदेशी राखेको छ उहाँबाट गएको शिक्षाले पनि खै त्यति राम्रो नेपालमा प्रभाव पारेर देखिँदैन कि तपाईँलाई कस्तो लाग्छ होइन मेरो आफ्नै विचारमा चाहिँ तपाईँको यति धेरै चाहिँ पैसा खर्च गरेर बाहिर डाक्टर पढ्नु अथवा अन्य चाहिँ पढ्नको लागि चाहिँ भन्नु हजारौँ मान्छे गइराख्नु भएको छ उहाँहरू आएर नेपालमा चाहिँ भन्नु त्यसको फिडब्याक त मैले केही पनि देख्दिनँ होइन त्यस कारणबाट अब हामीले यस्तो खालको चाहिँ इन्स्टिट्युटहरू चाहिँ राम्रो बनाउन सक्यो भने मलाई लाग्छ विदेशको मान्छेहरू पनि आउन सक्छ र त्यसले एक किसिमको मलाई लाग्छ राम्रो म्यासेज जान्छ भन्ने विश्वास गरेका छौँ माधव सर
जस्तो तपाईँहरूको टिम सञ्चालन टिम र मेडिकल टिम पनि अहिले त एकदम स्पिड राम्रो निक्लेको कुरा चाहिँ सुन्नमा आएको छ त्यसो यो टिमले त सरकै तपाईँहरूको कन्सेप्ट बमोजिमै काम गर्छ जस्तो लाग्दैन र
होइन सबैभन्दा ठुलो टिमवर्क त छँदैछ होइन व्यवस्थापन हो कि म्यानेजमेन्ट राम्रो भयो भने हरेक चिज चाहिँ सबै चिज राम्रो भएर जाने कि अब धेरै चिज सोचिन्छ धेरै चिज गर्छु भनेर मान्छेहरू अगाडि बढिराखेको हुन्छ तर व्यवस्थापन गर्न सकेन भने अहिले नेपालमा तपाईँलाई थाहै छ यो भएको पनि यस्तै हो नि झन्डै एक डेढ घन्टासम्म बोल्छ सबैजना संसारका जुन काल्पनिक कुराहरू गर्छन् भरे चाहिँ कार्यान्वयन गर्न सक्दैन कार्यान्वयन गर्दा पो सबैले देख्ने हेर्ने हो होइन म अहिले तपाईँ र म बोलिराखेको छ यसरी बोलेर मात्रै त के हुन्छ र अब एकछिन हावामा एकछिन कानमा सुनिन्छ त्यसपछि सकिजाने कुरो हो तर कार्यान्वयन पक्ष चाहिँ भनौँ न चाहिँ राम्रो हुँदै गयो भने भनौँ न सबै चिज चाहिँ राम्रो भएर जाने हो त्यसरी म चाहिँ के विश्वास गर्छु भने काममा विश्वास गर्ने हो र भनौँ म्यानेजमेन्टमा विश्वास गर्ने हो त्यस कारणबाट अहिले जुन हाम्रो मेची आकाशमालमा भइराखेका भनौँ न दाईहरू हुनुहुन्छ अब धेरै चाहिँ यहाँको जुन अग्रज व्यक्तित्वहरू हुन्छ कार्य समितिमा डक्टर अब मेडिकल डाइरेक्टर डक्टर पुरुषोत्तम अहिले 19 वर्ष चाहिँ हाम्रो मेची आकाशमालमा भएको छ डक्टरहरू पनि मन लाग्छ 3-4 वर्ष कहीँ टिकेको जस्तो लेख्दैन डक्टरहरू पनि पुरै भनौँ न देशभरि चाहर्दै गरेको मात्रै देख्छु होइन आफ्नो जति राम्रो भए तापनि तर अहिले अब हाम्रो मेडिकल डाइरेक्टर डाक्टर पुरुषोत्तम जोशी 19 वर्ष कन्टिन्यू मेची आकाशमा बसिरहेको छ उसलाई धेरै अनुभव छ धेरै चाहिँ भनौँ पुरानै डाक्टर एकाडेमिकहरूले पनि राम्रो छ र हाम्रो कार्य समिति पनि भनौँ न म लगायत हाम्रो दाईहरू धेरै चाहिँ अनुभवी हुनुहुन्छ लाग्छ हामीले धेरै चाहिँ राम्रो गर्न सकिन्छ भन्छ भन्ने लाग्छ मलाई माधव सर
यो चाहिँ टिम लिडरको हिसाबले तपाईँ विश्वस्त हुनुहुन्छ हामी राम्रै चलाउँछौँ भन्ने कुरा
एकदमै म त विश्वस्त छु
हो मैले फेरि अलि प्रसङ्ग अस्पतालकै ल्याएँ जस्तो अस्पतालले चाहिँ अहिले 5-स्टार हैसियतको भिआइपी क्याबिन निर्माण गर्न लागेको छ भन्ने सुनिन्छ नि के हो कुरा
होइन अब भन्न त मान्छेले जे जे पनि भन्छ 5-स्टार 7-स्टार चाहिँ के भन्छ अहिले स्मार्ट सिटी कुरा मैले अस्ति एकजनाले पत्रकार साथीले सोधिराख्नु भएको थियो होइन यो नियमित कुरा हो कि तर के भने जुन पेसेन्टहरूले के चाहन्छन् कस्तो चाहिँ वातावरण के चाहन्छन् भन्ने कुरो हामीले बुझ्नुपर्ने हुन्छ क्या त्यस कारणबाट अहिले हामीले जुन एक किसिमको ट्रायलको लागि जस्तै केही पैसा तिरेर बस्ने क्याबिनहरू बनाएको छु त्यहाँ बनाएपछि अहिले मान्छेहरू त्यहाँ गएर यसो हेऱ्यो भने मात्रै के भन्नुहुन्छ भने 50% बिमार त यो चाहिँ यहाँभित्र पसेर बाहिर गार्डन पार्कहरू हेरिसकेपछि पनि निको हुन्छ भन्ने हुन्छ कि तपाईँको मान्छेले त अहिलेको अवस्थामा एकदम चाहिँ शान्त आनन्द चाहिँ तपाईँको होस् न तपाईँको हेर्नुहोस् 1,000 पैसा दिए तिरेर पनि 10,000 चाहिँ सुविधा पाओस् न त होइन अब यहाँ चाहिँ के हुन्छ तपाईँको चाहिँ 1,000 पैसा लिन्छ तपाईँको चाहिँ 200 चाहिँ ऊहरू दिइराखेको हुन्छ होइन त्यस कारणबाट अहिले अघि मैले सुरुमा भने तपाईँको चाहिँ हाम्रो सबै उसहरू भनेको आँखा रोगीहरू पेसेन्ट हो कि पेसेन्टलाई नै हामीले खुसी बनाउनु सकेन भने हाम्रो हामीले जे चाहेर अब चाहिराखेको छ नि आकाशलाई यो बनाउँछु त्यो बनाउँछु तर यहाँका आउने पेसेन्टहरूलाई नै हामीले खुसी बनाउनु सकेन भने त दुःखी बनायो भने त हामीले जुन चिजहरूलाई अगाडि बढाइराखेको छ त्यो गर्न सकिँदैन नि होइन त्यस कारणबाट अहिले जुन त्यो तपाईँको 5-स्टार अथवा भिआइपी क्याबिन नभनौँ तर त्यहाँ जो कोही भएर पनि त्यो कोठाभित्र पसेर चाहिँ एकछिन बसे पनि उहाँ एक किसिमको एक्साइटेडिङ हुन्छ क्या तपाईँको उतापट्टि पुरा गार्डन देख्ने यता तपाईँको चाहिँ सबै होइन एकदम सरसफाइ होइन त्यो भएको हुनाले जस राम्रो बनाएको छ तपाईँलाई पनि म अनुरोध गर्छु एकचोटि आएर त्यो भ्रमण गरिदिनु होला हाम्रो अहिले बनाउँदै गरेको नयाँ भनौँ क्याबिन भनौँ यो पेसेन्टहरूकै लागि हो
अच्छा यो क्याबिनमा चाहिँ के सुविधाहरू दिनुहुन्छ के कन्सेप्ट बनाउनु
सुविधा चाहिँ अब जस्तै त्यहाँ अहिले टिभी भन्छ टिभी भनेको तपाईँको एकछिन हेर्ने तपाईँको उसो कि तपाईँको त्यहाँ 24 आवर नेट हुनु पर्यो कि अहिले त मान्छेको हात हातमा मोबाइल छ तपाईँको चाहिँ उहाँ परिवारसँगै चाहिँ उहाँ भनौँ न आसाम चाहिँ मणिपुर दुनियाँ चाहिँ भारत दिल्लीतिर गफ गर्नुपर्ने हुन्छ होइन तपाईँको टिभीमा एकछिन हेर्दा उसलाई मात्रै भयो त्यस कारणबाट त्यहाँ अल द टाइम 24 आवर चाहिँ तपाईँको नेट के तपाईँको एकदम चाहिँ फास्ट चल्ने होइन त्यहाँ चाहिँ सोफा सेट सोफा भयो सुत्ने बेड त ठिकै छ त्यहाँदेखि जुन उसँग बस्ने एकजना चाहिँ कुरा न उहाँको हेल्प अथवा के हुन्छ होइन उहाँलाई स्याहार्ने मान्छे त्यो मान्छेको लागि नि उसहरू नुहाउने कोठो तपाईँको भनौँ न पानी खोलिसकेपछि म कति सफा छु भन्ने अब सोच्ने खालको चाहिँ भनौँ न बाथरुमहरू होइन यो खालको चाहिँ सिस्टम गरेको छु कि त्यस कारणबाट लाग्छ म राम्रो छ
खानपिन चाहिँ बाहिर आएर गर्नुपर्छ
खानपिन उहाँहरूले भनौँ न रिक्वायरमेन्ट गरे त्यहीँ भनौँ न रुममा पनि सर्भिस हुन्छ रुम सर्भिस छ
अब जस्तो यो चाहिँ एक खालको तपाईँहरूले हस्पिटल पस्ने बित्तिकै मनोवैज्ञानिक हिसाबले पनि ट्रिटमेन्ट गरिरहनु भएको छ जस्तो देखिन्छ नि त्यहाँको बाहिरी वातावरणबाट चाहिँ तपाईँ मनोवैज्ञानिक हिसाबले पनि आँखा रोगीहरूलाई फर्स्ट ट्रिटमेन्ट त्यहीँ गर्नुहुन्छ होइन
होइन नि माधव चाहिँ यस्तो नि त स्वाभाविक रूपमा के छ भने तपाईँको कोही पनि रहरले त्यहाँ आएको हुँदैन तपाईँको कति वर्षदेखि तपाईँको चाहिँ सफरिङ भएर आँखा उसहरू भएर त्यहाँ आएको हुन्छ आँखा देख्दैन एकजना हरेक चाहिँ अर्को यहाँ के छ भने अरू बिमारी त चाहिँ कति आफै आउनु सक्छन् होइन तर आँखा रोगी त आँखै नदेखेपछि त मान्छेले एकजनाले गाइड गरेर आउनुपर्ने हुन्छ नि होइन त्यस कारणबाट आँखा रोगीहरूलाई त तपाईँको चाहिँ भनौँ खाल्टा खुल्टी ढुङ्गा चाहिँ तपाईँको हुन्छ नि त्यस्तोमा त उहाँहरूले त देख्नुहुन्न राम्रो खालको चाहिँ तपाईँको चाहिँ के भन्छ बनाइदिनुपर्ने हुन्छ नि त होइन त्यस कारणबाट भनौँ हरियालीको अहिले हामी अलिकति हामीले हरियालीहरू पनि डेभलप गरेका छौँ किन आँखालाई त चाहिँ हरियोमा उसहरू हेर्नुपर्छ एकदम उहरू भन्छ नि होइन अब अलिकति आनन्द आउने खालको चाहिँ त्यो किसिमको डेभलपमेन्ट नै गरेकै छु तर अहिले तपाईँलाई एउटा जानकारी भने अब हामी के गर्दैछौँ भने भित्र तपाईँको जुन भइराखेको उसमा चाहिँ अहिले हामी स्तर उन्नति गर्दैछौँ
होइन म त्यसको पार्टमा आउँदैछु जस्तो अब तपाईँहरूले यो वर्ष चाहिँ पूर्वाधारतर्फको प्रगति के गर्दै हुन्छ
पूर्वाधारतर्फ त अब मैले भनिहालेँ नियमित अहिले चाहिँ जुन अहिलेभित्र अहिले हामीले व्यापक परिवर्तन गरिराखेका छौँ किनभने यो डस्टले बनाइदिएको एकदमै स्ट्यान्डर्डको तपाईँको चाहिँ यो अस्पताल हो यति चाहिँ मजबुत खालको बनाइदियो तर पनि किन त्यहीले भनौँ न 10-20 वर्ष त्यहाँ त अलिकति यसलाई चाहिँ परिमार्जित होइन यसलाई अलिकति स्तर उन्नति गर्दै लानुपर्ने हुन्छ नि त्यस कारण हुनाले अहिलेसम्म सबै हाम्रो त्यो हस्पिटलमा फ्यान सिस्टम थियो क्या तपाईँको पङ्खाले नै सबै थियो नि यस्तो गर्मीमा तपाईँलाई थाहै छ 1000-1200 मान्छेको भिडभाड त्यो कुरुवाले गर्दा कति मान्छे हुन्छ होइन अब चाहिँ अहिले हामीले त टोटल्ली चाहिँ जति पनि चाहिँ त्यो अस्पतालमा चाहिँ एयर कन्डिसन लाइज गर्दैछु क्या तपाईँको पुरै टोटल्ली एयर कन्डिसन लाउने र त्यति मात्रै होइन जस्तै अहिले हाम्रो 200 बेड चाहिँ पैसा नलाग्ने क्या तपाईँको आएर सिधै बस्ने खालको बेड छ होइन त्यो बेडमा पनि अब हामीले चाहिँ सक्नेसम्म तपाईँको चाहिँ त्यहाँ पनि एयर कन्डिसन उस गर्छ त्यो पनि त्यहाँ त यति दिनदुखी मान्छे आउनुहुन्छ तपाईँको हस्पिटलमा बस्ने झन् उहाँहरूको हैसियत नभएको मान्छेहरू आउनुहुन्छ क्या त्यस कारणबाट हामीले त्यो फ्री बेडमा राखेर पहिले चाहिँ 10 रुपियाँ लिन्थ्यो होइन भन्थ्यो तर अहिले चाहिँ त्यो निशुल्क गरिरहेको छु कि तर त्यो 200 बेडमा पनि हामीले चाहिँ एयर कन्डिसन लगाएर होइन अलिकति चाहिँ हावाहरू चाहिँ पहिले उठेन त्यसलाई पनि भनौँ न अलिकति परिमार्जित भनौँ न त्यो तरिकाले चाहिँ गरेर अहिले भनौँ भित्र उसहरू पनि हामीले चाहिँ राम्रो गर्न राखिराखेका छौँ र त्यसमा चाहिँ अहिले हामीले भने करिब हाम्रो 300 कर्मचारी डक्टर लगायत अन्य गरेर 300 कर्मचारीहरू छ अब टिफिन टाइम हुन्छ हाम्रो 1-2 बजीसम्म चाहिँ तपाईँको लन्च ब्रेक हुन्छ होइन लन्च ब्रेकको बेलामा अब त्यस्तो हाम्रो बसेर खाने केही छैन कोही सिँढीतिर खाछ कोही कता बसेर खाएको छैन अहिले त्यो र अनि अहिले छप्परमा अहिले हामीले 18,000 स्क्वायर फिटमा चाहिँ ट्रस्ट लगाएर चाहिँ उसहरू बनाएको छ कि हल बनाएको छ त्यो हल चाहिँ खास चाहिँ के भने त्यो माथि सबै चाहिँ हाम्रो रुफहरू पानी चुन्थ्यो कि तर ओटीमा सबै पानी चुन्यो भन्नालाई धेरै चाहिँ उहरू चाहिँ प्रयोग गरियो सिस्टमहरू परेर त्यो पानीलाई थाम्न नसक्ने भइसक्यो माथि अहिले हामीले बाध्य भएर ट्रस लाउनु पर्यो ट्रस लाएपछि भनौँ न करिब करिब मलाई लाग्छ 2035-2025 अट्ने चाहिँ भनौँ न चाहिँ अति राम्रो खालको के अरे चाहिँ हलहरू पनि निर्माण गरेर त्यो हलको माथि जुन ट्रस लाग्यो अहिले हामीले एउटा नयाँ प्रयोग भनौँ न त्यो नतात्ने क्या तपाईँको तपाईँको त्यो माथि टिना लाउँदा नि त एक किसिमको ऊ त आइरहेको छ नि होइन त्यसको मुनि अर्को एउटा चाहिँ त्यो हिट प्रुफहरू लगाएर अहिले बनाएको छु त्यो गर्दाखेरि चाहिँ मलाई लाग्छ त्यो टेम्परेचरहरू पनि त्यसले कन्ट्रोल गर्छ कि त्यो गरेको हुनाले अब त्यो एउटा चाहिँ हलको व्यवस्थादेखि अन्य चाहिँ सुधार्नु पर्ने उहरू भनौँ न अलिकति पहिले अलि अप्ठ्यारो भइराखेको अहिले 300-400 मान्छे हुन्छ अहिले 1200-1300 मान्छेको भिड हुन्छ होइन यसलाई कसरी चाहिँ कम्फोर्टेबल बनाउन सकिन्छ भनेर चाहिँ हामी लागिरहेका छौँ यो भनौँ स्तर उन्नतिको लागि पनि माधव सर
होइन अध्यक्ष जस्तो माथि तपाईँहरूको अपरेसन रुम चाहिँ माथि छ होइन माथि तलामा छ नि अपरेसन रुम अनि तलबाट पेसेन्ट लिएर जान अप्ठ्यारो हुँदैन त्यसको लागि के लिफ्टहरू के व्यवस्था गर्नुभएको छ
त्यो त अस्ति भइसक्यो नि तपाईँले देख्नुभयो होला के अरे योभन्दा एक हप्ता अगाडि नै लिफ्टको पनि अलिक ढिलो भयो अस्ति असारमै यसले चाहिँ हामीलाई जिम्मा लाउने भनेर चाहिँ कमिटमेन्ट गरेको थियो तर नेपालमा भनेको टाइममा कहिले पनि हुँदैन जति बोले पनि होइन त्यस कारणबाट यो गत हप्ता मात्रै चाहिँ त्यो जुन लिफ्ट उस गर्नेले हामीलाई जिम्मा दिइसक्यो कि होइन दुइटै पल्लापट्टिको त्यो उटी साइडतिरको पनि यता अफिस साइडको पनि दुइटै लिफ्टहरू चाहिँ अब अहिले सुचारू अवस्थामा छ गर्दाखेरि अब किनभने हस्पिटलको मापदण्ड अनुसार होइन लिफ्ट पनि चाहिने किनभने बिमारीलाई तलमाथि गर्नको लागि त अब गाह्रो हुने भावनाले अब लिफ्ट पनि चाहिँ नि भइसकेको छ गर्दाखेरि त्यस्तो असजिलो छैन अहिले माधव सर.
अच्छा यो सेवातर्फ चाहिँ के छ प्रगति?
सेवातर्फ भन्नाले अहिले हामीले भनौँ न समयअनुकूल यसलाई चाहिँ नि हरेक चिजमा चाहिँ नि परिमार्जित गर्दै जाने भनेर चाहिँ नि लागिराखेको छौँ.
कानको सेवा सुरु भयो?
कानको सेवा चाहिँ यस्तो हो, त्यो कानको चाहिँ अहिले हाम्रो डक्टर पढेर आइसकेको छैन तपाईँको होइन, हामीले काठमाडौँ पठाएको, अब कति पढ्नुपर्ने के हो छैन, अब खै योभन्दा पहिले नै पनि तपाईँलाई मैले भनिरहेको थिएँ सुचारू हुन्छ भनेर होइन, सुचारू नभइकन भयो भन्नु भन्नु हुँदैन. अहिले सबै तपाईँको त्यहाँको भनौँ न त्यो जुन कानको मेसिन भनौँ न त्यहाँको औजारदेखि लिएर सबै चिज रेडी भएको पनि तपाईँ दुई तिन महिना भइसक्यो, त्यो उताबाट डक्टर नआएर आफ्नै डक्टर राख्ने भनेर किन हायरिङ गरेर राख्दा नि डक्टरमा अलिकति किनभने त्यो त्यसरी बस्नु नमाग्दो रहेछ कि, एउटा आँखाकै लागि भनेर मात्रै त्यो डक्टर नआउँदो रहेछ, किनभने त कता कता छ नि, अनि उनीहरूले चाहिँ पार्ट टाइममा आउने त हामी पार्ट टाइम नगर्ने, राख्दाखेरि फुल टाइमै राख्ने भनेर गराएपछि त्यो हाम्रो आफ्नै पढ्नु गाह्रो छ, त्यो अब पढिसकेपछि मलाई लाग्छ आउनुहुन्छ, त्यसपछि त्यो पनि सुरु हुन्छ, तर ढिलाइ चाहिँ भएकै हो यो तपाईँलाई मैले भन्नै पर्ने हुन्छ, ढिलाइ भएको छ.
अच्छा यो फास्ट ट्र्याकको सेवामा चाहिँ बिमा प्रयोग हुन्छ हुँदैन?
होइन बिमा त सबैमा हुन्छ, फास्ट ट्र्याक त्यो कुनै छैन, फास्ट ट्र्याक भनेको केही चाहिँ छिटोको लागि मात्रै हो नि, त्यसमा अरू जस्तो केही छुट्टै केही
शुल्क पनि बढी हुन्छ नि त.
यस्तो हो, त्यो शुल्क बढी भन्नाले किन उहाँहरूलाई के अरे के भन्छ सेवा पनि त छिटो हुन्छ नि, उहाँहरू क्युमा
चाहिँ बिमाबाट प्रयोग हुन्छ कि हुँदैन?
बिमाबाट हुन्छ, बिमाहरू दुइटैबाट हो.
बिमाले मान्छ त्यो फास्ट ट्र्याकको पनि
किन नमान्ने, मानिहाल्छ मान्छ.
अच्छा अब मैले अलिक फरक प्रसङ्गमा, तपाईँ चाहिँ एउटा चाहिँ खेल प्रेमी पनि हुनुहुन्छ होइन, यो उसको झापा 11 को अध्यक्ष पनि हुनुहुन्छ, खेलकुदमा निकै रुचि राख्नुहुन्छ. यो भर्खरै चाहिँ बेलबारी आर्जु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप प्रतियोगिता 2081 चाहिँ झापा 11 जित हात पार्यो होइन, यसको चाहिँ पुरस्कारको महत्त्व चाहिँ के हो?
यो चाहिँ तपाईँको के अरे आर्जु राइस आमन्त्रण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप भन्ने चाहिँ तपाईँ लक्ष्मी मार्ग बेलबारी भन्यो, बेलबारी नगरपालिकामा पर्छ होइन. अब धेरै लामो समयपछि झापा 11 पनि यसपालि अवसर दिएको थियो त्यहाँ होइन. त्यहाँ चाहिँ के रहेछ भने जुन हिजो हामीले जितेर ल्याए नि ट्रफी, त्यो ट्रफी चाहिँ तपाईँको 2.5 तोला सुन र तपाईँको झन् 3 केजी कति चाँदीले बनाएको रहेछ कि. एकजना विन्डो भनौँ न बुढा मरेको, मलाई मन लाग्छ ब्रिटिस आर्मी अथवा इन्डियन आर्मीका एक्स आर्मीका श्रीमती होला होइन, अथवा छोराछोरी होला, उहाँहरूले स्पोन्सर गर्नुभएको छ 8 लाख रुपियाँ. 8 लाख रुपियाँले उहाँहरूले चाहिँ त्यो क्लबले सबै चाहिँ डिजाइन गरेर बनाउनु भयो, मलाई लाग्छ त्यो उसमा चाहिँ त्यो जुन स्पोन्सर गर्ने बुढो मान्छेको नक्सा पनि छ क्या, तस्विर पनि राखेको छ कि, त्यस कारणबाट त्यो त एउटा चाहिँ बेग्लै खालको छ भइहाल्यो. यो फेरि के भने हामीले ल्याएर यो ट्रफी ल्याएर राखिराख्नु नपाउने, अब के अरे अब अहिले 4-5 दिनको लागि दिएको छ, फेरि लगेर उहाँहरूले नगरपालिकामा राख्नुहुन्छ अरे कि. 3 वर्ष लगातार जित्यो भने मात्रै त्यो चाहिँ त्यो सुन र चाँदीका चाहिँ हामीले चाहिँ हाम्रो क्लबले राख्नु पाउने भयो कि, अनि त्यस कारणबाट त्यो चाहिँ अलिक अरूभन्दा अलिक पृथक पनि भयो होइन. पुरस्कार राशि पनि तपाईँको 8 लाख रुपियाँ, 8 लाख रुपियाँ, 8 लाख चाहिँ ट्रफी गर्दा हामीले करिब करिब 16 लाख बराबरको चाहिँ नै भनौँ न हिजो 16-17 लाखको चाहिँ जितेर ल्याए. अनि अब के भन्छ भने यो
तपाईँहरूको क्लबले चाहिँ 3 खेप जितेर त्यो ट्रफी यहीँ राख्ने सोच बनाइरहेको छ
होइन, स्वाभाविक रूपमा स्वाभाविक रूपमा त्यो सबैले सोच गरे हुन्छ होइन, गर्न सकिन्छ नसकिने होइन, तर के भने अब त्यो त भविष्यले नै गर्ने हो होइन, अब नेक्स्ट इयर होला त्यसपछि अर्को वर्ष होला होइन. त्यस कारणबाट हिजो मलाई चाहिँ मेरो दाइ धनकुमार गुरुङ तपाईँलाई थाहा छैन छ कि छैन, अस्ति टिकाको दिन 3:25 उहाँ बित्नुभयो होइन, अनि दाइले भन्दै हुन्थ्यो ल अब यो गोल्ड कपमा पनि म पनि जान्छु होइन भन्थ्यो, तर यो गोल्ड कप सर्यो के फेरि तपाईँ गर्नुहोस्, पहिले दसैँ अगाडि नै थियो, अस्ति 2 गतिदेखि सुरु भयो कि होइन, अनि त्यसलाई चाहिँ मैले मेरो दाइको लागि पनि जस्तो गरेर जुन मैले सोच्ने अब म हिजोसम्म दाइको चाहिँ 14 दिनको आफ्नो यो अन्तिममा थियो होइन, त्यसबाट नै म चाहिँ उहाँ लक्ष्मी मार्ग बेलबारी गएँ कि. तर म जाँदै गर्दा मैले के सोचिरहेको थिएँ भने मेरो दाइले जुन किसिमको सोच थियो होइन, यो मैले ट्रफी जितेर ल्याएँ अथवा झापा 11 यो चाहिँ जित्यो भने मेरो दाइको लागि चाहिँ मैले गर्छु भनेर मैले सोचिरहेको थिएँ कि. त्यस कारणबाट हिजो बेलुका उहाँबाट ट्रफी चाहिँ जुन त्यो गरेर ल्याएँ मैले सिधै चाहिँ भनौँ मेरो दाइको घरमा गएँ, पहिले मेरो दाइको जुन पूजा उस हुन्छ नि गरे ठाउँमा लगाएर मैले ट्रफी राखेँ, जुन त त्यो 8 लाख दिएको चाहिँ भनौँ त्यो हुन्छ नि ठुलो चेक भनौँ न हो त्योहरू होइन, राखेर दाइलाई मैले चिताएको कमिटमेन्ट गरेको पुरा पनि गरेँ भनेर मलाई लागेको छ, किनभने मेरो दाइ पनि अत्यन्त चाहिँ फुटबलमा चाहिँ के अरे मनपर्ने मान्छे एकदम क्रेजी भनौँ न गरिराख्ने, तर समस्या तपाईँको चाहिँ 65 वर्षकै उमेरमा उहाँ बित्नुभयो होइन, त्यसरी त्यसले गर्दा पनि यो चाहिँ यो आर्जु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप चाहिँ मेरो लागि पनि एउटा चाहिँ सम्झिराख्ने चाहिँ नै गोल्ड कप भयो भनौँ न. खेलाडी भाइहरूले राम्रो खेल्यो, हिजो जित्यो र एकदम खुसी पनि लागेको छ माधव सर.
अच्छा, यो झापा गोल्ड कप चाहिँ पहिला त निकै क्रेज थियो, हुन त अब अहिले पनि त्यो क्रेज त घटेको छैन. त्यसको चाहिँ स्ट्यान्ड चाहिँ निरन्तर रूपमा चाहिँ कायमै रहिरहेको छ.
होइन, यस्तो हो अब के भने सुरुमा चाहिँ तपाईँको चाहिँ केही चिज सुरु गर्नुभन्दा पहिले त्यसको विधि विधानहरू बन्छ नि, तपाईँलाई थाहै छैन होइन, त्यसको मापदण्डहरू बन्छ, यो यो त्यो भने के. तर धेरै लामो समय भइसकेपछि त्यसको ठाउँ ठाउँमा अलिकति तलमाथि हुँदै जान्छ नि, होइन, त्यसो जस्तो लेख्यो त्यही अक्षर त प्रयोग गर्दैन नि. तर त्यसलाई चाहिँ भनौँ न अझै राम्रो तरिकाले एकदम भनौँ न मजबुत तरिकाले अगाडि बढाउने भन्दा पनि बिचबिचमा अलिक खजबज भयो क्या तपाईँको. त्यो त मान्छेको सोचको विचारमा तपाईँको भनौँ त्यहाँको लिडरसिप त्यति बेला जोस लिडरसिपको चाहिँ उसहरू होला. तर जुन किसिमको हामीले चाहिँ परिकल्पना गरेर चाहिँ झापा गोल्ड कप सुरु गरेका थिएँ होइन, त्योमा अलिकति केही तलमाथि भएको छ, धेरै होइन तलमाथि भएको छ. किनभने झापा एघार जुन हिजो पनि तपाईँको चाहिँ भरौँ त्यहाँ बेलबारीमा चाहिँ च्याम्पियन भएर आयो होइन, झापा एघारको चाहिँ स्तर उन्नति गर्नको निमित्त चाहिँ झापा गोल्ड कप गर्ने भनेर हामीले स्टार्ट गरेँ
क्या.
कन्सेप्ट त्यो थियो, तर त्यो कन्सेप्ट अनुसार अहिले आएर चाहिँ भनौँ न आफ्नो आफ्नो इन्ट्रेस्ट अनुसार चल्यो, तर पनि केही छैन, राम्रो गरिरहेछ, ठिकै छ, यसमा कुनै त्यस्तो मन लाग्दैन.
त्यस्तो अब चाहिँ खेलाडीहरूको मनोबल उठाउन र खेलाडीहरूलाई एउटा त्यही पिकअपमा लिएर जानको लागि चाहिँ के गर्नुपर्छ, राज्यले के गर्नुपर्छ, समाजले के गर्नुपर्छ, त्यो सरकारवालाहरूले के गर्नुपर्छ जस्तो लाग्छ. तपाईँ लामो समयदेखि चाहिँ यो फुटबलसँग अलिक जोडिनु पनि भएको छ, तपाईँको विचार के छ यसमा?
यस्तो माधव के छ भने राज्य अथवा जोसँग चाहिँ सरकारवालाहरू छ नि, मलाई लाग्छ त्यो कन्सेप्ट के अरे भाषणमा त सीमित हुन्छ कि. उहाँहरूले फिजी मलाई लाग्छ त्यस्तो चाहिँ सोच अहिले पनि गर्नु भइरहेको छैन कि, किनभने नेपालमा अहिले पनि मलाई लाग्छ त्यति राम्रो पिस छैन कि भनौँ न, होइन त्यो छैन कि, अलिक गडबड नै छ अहिलेसम्म कि. त्यस कारणबाट अहिले भर्खरै पनि म तपाईँलाई एउटा कुरा जोड्छु, भर्खरै पनि म होटल सिद्धार्थबाट सिधै तपाईँको कार्यालयमा म अहिले अफिसमा आएको कि. किनभने करिब करिब अहिले हामीले के अरे भनौँ न खेलाडीहरूलाई चाहिँ भनौँ न यो टुर्नामेन्ट खेलेको मात्रै तपाईँ 6,81,000 तिर्नुपर्ने अहिले तिरेर सबैको क्युआर अथवा पैसा दिने भनेर 6,81,000 पैसा चाहिँ तपाईँको के अरे सिद्धार्थ होटेलमा ल्याएर त्यहाँ हाम्रो साथीहरूले एउटा भाउचर बनाएर वितरण गर्दैछ क्या तपाईँ हेर्नुहोस्. होइन, अब फुटबल खेलाउनु के गर्नु भन्ने कुरो त सजिलो छैन, एक त जित्न त कति ठुलो कुरै भइहाल्यो होइन, तर पनि तपाईँको चाहिँ पार्टिसिपेट गर्न पनि अहिले त तपाईँको चाहिँ पैसा बिना त केही पनि हुँदैन होइन. अहिले उस गर्नलाई 6,81,000 पैसा अझै पनि कति केही चिज बाँकी होला होइन. तर त्यस कारणबाट चाहिँ भनौँ न खेलाडीहरूलाई पनि खुसी बनाउनु पर्यो, दसैँ भन्छ, तिहार भन्छ, के भन्छ, अथवा पैसा दिएन भने खेल्दैन भनिन्छ होइन. अब हिजो त मलाई अर्को के लाग्यो भने अहिले हाम्रो नेपालमा नेपालीहरूमा पनि तपाईँको फुटबलको चाहिँ यति आकर्षक छ तपाईँको हेर्नुहोस् होइन. अहिले तपाईँको यो नेपालमा तरलता भइरहेको छ भन्छ नि यो माधव सर, तरलता अलिकति के भन्छ यो आर्थिक उसहरू चाहिँ अलिक उयो भइरहेको यति बेला चाहिँ तपाईँमा चाहिँ नेपाली फुटबलले चाहिँ यो आर्थिक धान्नु पर्ने हो क्या तपाईँ हेर्नुहोस्, पर्ने हो क्या तपाईँ हेर्नुहोस्, तर त्यो गर्न सकिरहेको छैन नि. तर अब मुखले कमिटमेन्ट गर्दा त के भन्छ सबै चिज चाहिँ गर्छु भन्छ, तर यो एकदमै चाहिँ व्यावहारिक रूपमा त गर्न सकिरहेको छैन नि होइन.
जस्तो नि अझ जो मलाई के लाग्छ भने अब झापा जिल्लाकै कुरा गर्ने हो भने वृत्तावरणमै रहेको कुरा गर्नु भने जम्मा हामी 20-22 खेलाडीहरू हुन्छन् होइन, 20-22 चाहिँ उद्योग प्रतिष्ठानहरूले तिनीहरूलाई चाहिँ एउटा सहज ढङ्गको कुनै काम दिएर उहाँहरूलाई चाहिँ ल तिमीहरू काम फुटबल खेल्ने हो अनि फुटबल नभएको होला यहाँ पसलमा यसो अलिअलि सपोर्ट गर्ने हो भन्ने गरी चाहिँ त्यो मानसिकताबाट उहाँहरूलाई चाहिँ खेलाडीकै रूपमा स्थापित गर्न नसकिने त होइन नि. यहाँका उद्योग व्यवसायहरू यहाँ चाहिँ निजी क्षेत्र त यो काम गर्न सक्छ नि होइन र
सक्दैन,
एक एकजना
सक्दैन. किनभने तपाईँको के भने सबैभन्दा पहिले त तपाईँको चाहिँ भनौँ न भित्र दिलबाटै तपाईँको चाहिँ म यस्तो गर्छु भनेर दिलबाट आउनु पऱ्यो नि, तपाईँको देखौटी रूपमा भएर भएन नि त. म त अझै तपाईँले के भने जेके गुरुङले भन्नु होला माधव सर, अझै 20-30 वर्ष यो खालको कन्सेप्ट चाहिँ म नेपालमा बन्छ जस्तो मन लाग्दैन. जुन किसिम अहिले म धेरै वर्ष हेऱ्यो नि, म त फुटबलमा त तपाईँको निरन्तर लागिरहेको छु नि तपाईँको होइन होइन. कसैले पनि तपाईँको चाहिँ केही गर्न लागि अहिले गएर तपाईँको चाहिँ 10,000 पैसा 5,000 अथवा 2,000 पैसा माग्यो भने सहज तरिकाले दिँदैन तपाईँ हेर्नुहोस्, के झन् सर. अहिले त इकोनोमिक त अब कसो हातमा कहाँ पुगेको छ, उनीहरू त त्यो सेटिङ बाहेक त अरू चाहिँ म गरे जस्तो लाग्दैन. किनभने होइन त्यसो उद्योगपतिहरू पनि त्यस्तो खासै अहिले मलाई नेपालमा त्यस्तो भनौँ
हाम्रो औद्योगिक चरित्रै नभएको
न त्यही मलाई त्यस्तै लाग्छ. किनभने अहिलेसम्म जति पनि जे जे चाहिँ बिजनेस जे जे गरिराख्नु भएको छ होइन खै राम्रो तरिकाले राम्रो चाहिँ उसहरू गर्नु देशको लागि भनौँ न के चाहिँ टेवा पुग्ने चाहिँ ऊ चाहिँ मलाई गरे जस्तो लाग्दैन त्यसो र यो किसिमको सोच ऊ चाहिँ भन्नु जति पनि व्यक्तिगत रूपमा जति गर्यो गर्यो होइन अहिले मैले झापा 11 लाख निरन्तर चाहिँ भन्नु कहीँबाट फन्डिङ गरेर तपाईँलाई थाहा छैन भन्नु आफैले नै जुटाइरहेको छु होइन अहिले मैले यो गोलका बेलबारी गोल्ड कप नजित्ने भए 4-5 लाख रुपियाँ त मेरो आफ्नो जान्थेँ मैले कसैलाई खेलाडीलाई त भन अड्काउनु भएन किन दसैँ बेला भन्छ के भन्छ यति गरेन अर्कोपल्ट खेल्नु आइदिँदैन अब भन्नु बी डिभिजन गर्ने भनेर खेलाडी राखिराखेको छु होइन के अरे अब बी डिभिजन भइदिँदैन त्यो अनेक उयोहरू हुन्छ नि त्यस कारणबाट अनेक कठिनाइ हुँदा पनि तर यसरी नै अगाडि बढ्दै जानुपर्छ मलाई लाग्छ एक दिन त केही राम्रो होला नि भन्ने
तर सर यसरी चाहिँ कसरी विकास हुन्छ यो मानसिकताबाट एउटा व्यक्तिले गर्नुपर्ने अवस्था आयो समाजले गर्नुपर्ने ठाउँमा व्यक्तिले गर्नुपर्ने अवस्था आयो चाहिँ कसरी विकास हुन्छ त खेलकुदको
त्यही भएर त नभए तपाईँलाई थाहा छँदैछ अहिले तपाईँको हेर्नुहोस् न होइन अब अखिल नेपाल फुटबल सङ्घ छन् होइन अहिले विदेश जानेको क्रमहरू हेर्नुहोस् खेलाडीहरू होइन अब सुन्दैछु तपाईँलाई भोलि मात्रै थाहा होला एकजना यहाँ पनि एकदमै राम्रो अन्तर्राष्ट्रिय चाहिँ गोलकिपिङ गर्ने मान्छे मलाई भन्दै थियो ल भोलि चाहिँ जसरी नै एउटा चिजमा पास गरिदिनु पऱ्यो पर्सि दिनको फ्लाइट छ भन्दै थियो होइन अब यहाँ त भनौँ राम्रो मान्छे त कोही पनि नअडिने मात्रै भयो नि त तपाईँको बाहिर जाने उसहरू मात्रै भयो नि त अनि यो 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 उसलाई नै अहिले हामीले राज्यले अथवा भनौँ न सम्बन्धित निकायहरूले चाहिँ सोचेन भने लु कसले चाहिँ गर्ने ल भनौँ हाम्रो किन यस्तो लठी बजार पारेर त चाहिँ हाम्रो चाहिँ केही छ उसहरू राम्रो हुन्छ जस्तो मलाई लाग्दैन होइन माधव त्यस कारणबाट अलिकति तपाईँहरूले पनि यो पत्रकारिताको माध्यमबाट अलिकति यो दिनुपर्ने ड्यासिङ दिनुपर्ने जस्तो मलाई लाग्दैछ हजुर
हस् यहाँले महत्त्वपूर्ण समय दिनुभयो म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु
धन्यवाद माधव सर लगायत रेडियो भिजनको सम्पूर्ण चाहिँ भनौँ न साथीहरूलाई पनि म धन्यवाद दिन चाहन्छु माधव सर
रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा आज हामीले मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङसँग कुराकानी गऱ्यौँ वास्तवमै मेची आँखा अस्पतालले नयाँ खालको प्रयोग गर्दैछ कि यहीँबाट डक्टर उत्पादन गर्ने र खास गरी दक्षिण एसियाकै महत्त्वपूर्ण सेवा दिने स्थलको रूपमा यसलाई विकास गर्न चाहिरहेको कुरा उहाँले जानकारी दिनुभएको छ यिनै कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिएको छ कार्यक्रमबारे सल्लाह सुझाव भए हाम्रो स्टुडियोको फोन नम्बर 023-535-513 र 535-514 सम्पर्क गर्न सक्नुहुनेछ रेडियो भिजनको सबै कार्यक्रमहरू अनलाइनबाट पनि सुन्न सकिनेछ www.radiovision.com.np बाट हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ